नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने, प्रधानमन्त्रीको उद्घोष, विकास निर्माणका काममा कुनै ढिलासुस्ती नगर्न कर्मचारी र ठेकेदारलाई चेतावनी।
प्रदेश दुईको प्रदेशसभाबाट आर्थिक कार्यविधि विधेयक पारित, एक नम्बर प्रदेशको प्रदेशसभा बैठकमा आर्थिक विधेयक पेश।
नयाँ शैक्षिक सत्र शुरू हुनै लाग्दा विद्यार्थी भर्नाको चहल पहल शुरू, निजी विद्यालय महँगो शुल्क असुल्दै विद्यार्थी र अभिभावक अन्यलमा।
उत्तर कोरियाका नेता किम जोङ उनको चीन भ्रमण औपचारिक नभएको चीनको दावी, आणविक कार्यक्रम बन्द गर्ने विषयमा चिनिया राष्ट्रपतिसित अनौपचारिक कुराकानी।
र झापा 11 कटारी मेयर गोल्ड कपको फाइनलमा थ्री स्टार क्लब तेस्रो मदन भण्डारी गोल्ड कप फुटबलको सेमी फाइनलमा अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथ र डेभिड वार्नरमाथि एक वर्षको प्रतिबन्ध।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोगमा संचालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताउनु भएको छ। भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती, विकास निर्माण आदि सबै क्षेत्रमा हमला गरेर अघि बढ्ने प्रधानमन्त्री ओलीले उद्घोष गर्नुभएको हो। नेपाल ट्रेड युनियन महासंघ जी फण्डको कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख 5 गते निरक्षरता विरूद्ध हमला गर्ने भन्दै एकजना बालिकालाई स्कूल भर्ना गराएर देशैभरिका जनप्रतिनिधिलाई त्यसै गर्न लगाउने बताउनुभयो।
वैशाख 5 गते यसपल्ट सरकारी तवरमा होइन, तपाईँ हामी एउटा पिछडिएको जाति, पिछडिएको बस्ती, पिछडिएको ठाउँबाट एउटा बालिका भर्ना गर्न म जान्छु, अरू साथीहरू पनि जानुहुनेछ, हरेकले एउटा बालक एउटा बालिका कम से कम भर्ना गर्छ। 36,000 जनप्रतिनिधि हामी छौँ, हरेक जनप्रतिनिधि स्कुल जाने उमेर पुगेको बालबालिका लिएर जान्छ। वैशाख 5 गते तपाईँले लिएर जानै पर्छ, लिएर जानुहोस्, भर्ना गराउनुहोस्। त्यसकारण हामी सरकारको कार्यक्रम हेरेर, नीति कार्यक्रम हेरेर बस्ने होइन, सरकारको कार्यक्रम जेठ 15 गते नीति के अरे बजेट आउँछ, जेठ 15 गते वैशाख 5 गते नै हामी इलिटरेसी माथि अट्याक गर्ने।
कार्यक्रममा प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाललाई स्विजरल्याण्ड र सिंगापुर जस्तो बनाउने गरी काम गर्ने दावी पनि गर्नुभएको छ। उहाँले यो सरकार यसअघिका सरकार जस्तो नभएको भन्दै विकास निर्माणका काममा कुनै ढिलासुस्ती नगरी देशलाई समृद्ध बनाउने बताउनुभयो। कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष 2075 अवसरमा मुगुको रारा तालबाट वैशाख 1 गते देशवासीका नाममा सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री ओलीले राराबाट यसपालि पर्यटनको बिगुल बजाउने दावी पनि गर्नुभयो। समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवर्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ। सरकार नागरिकको सेवक भएकोले कसैलाई दमन नगर्ने तर हत्या, हिंसा र चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरूलाई नछोड्ने चेतावनी पनि प्रधानमन्त्री ओलीले दिनुभयो।
मन्त्री परिषदको बैठक अहिले पनि बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै 3 घण्टादेखि बसिरहेको बैठकले महत्वपूर्ण निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बारेमा पनि छलफल हुँदैछ। प्रधानमन्त्रीले चैत अन्तिमसम्ममा भारत भ्रमण गर्ने भनिए पनि मिति भने तय भएको छैन। यस्तै सरकारले आर्थिक समृद्धिका विषय समेटेर जारी गर्न लागेको श्वेत पत्रका बारेमा पनि बैठकमा छलफल हुनेछ। सरकारका योजना र नीतिलाई समेटेर अर्थ मन्त्रालयले श्वेत पत्र तयार पारिसकेको छ।
प्रदेश नम्बर 2 को प्रदेशसभाले आर्थिक कार्यविधि विधेयक पारित गरेको छ। गएको सोमबार अर्थात हिजो अर्थात अस्ति प्रदेशसभा बैठकमा प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री विजय यादवले आर्थिक कार्यविधि पेश गर्नुभएको थियो। प्रदेशसभामा अस्ति पेश भएको विधेयकलाई हिजो र आज छलफल गरेर पारित गरिएको संघीय समाजवादी फोरमका प्रदेश सांसद कौशल यादवले जानकारी दिनुभयो। विधेयक पारित भएसँगै अब दुई नम्बर प्रदेश सरकारलाई बजेट ल्याउन बाटो खुलेको छ। प्रदेशसभाको अर्को बैठक चैत 19 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ।
यस्तै एक नम्बर प्रदेशको सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज बसेको प्रदेश संसदमा आर्थिक विधेयक पेश गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले पेश गरेको विधेयकको विषयमा आज सैद्धान्तिक छलफल पनि शुरू भएको छ। छलफलमा बोल्दै सांसदहरू ज्ञानेन्द्र राजवंशी, अम्बिका थापा, लीलावल्लभ अधिकारीले केही प्राविधिक त्रुटि देखिएको भए पनि सैद्धान्तिक हिसाबले विधेयक सकारात्मक रहेको बताउनुभयो। यस्तै सांसदहरू शिवनारायण गणगाई, नवोदिता चौधरी र मोहन कुमार खड्काले भने केही विषयमा टिप्पणी गर्नुभयो। सांसद शिवनारायण गणगाईले विधेयकको दफावार छलफलपछि मात्रै पारित गर्न सकिने बताउनुभयो।
यस्तै नेपाली कांग्रेस 3 नम्बर प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतकमा राधा घलेलाई चयन गरेको छ। पार्टी कार्यालय हेटौँडामा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो। त्यस्तै सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुशासन समितिको संयोजकमा बिजुला वर्मालाई चयन गरिएको कांग्रेस 3 नम्बर प्रदेश कमिटिले जनाएको छ। बैठकले 3 नम्बर प्रदेशमा बस्ने पाँचवटा विषयगत समितिमध्ये सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दलको तर्फबाट न्युच्छ नारायण श्रेष्ठको उम्मेद्वारी दिने निर्णय गरेको कांग्रेसका प्रदेश सांसद निमा लामाले जानकारी दिनुभयो।
निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको निर्वाचन आयोगका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो।
पर्साको बीरगंजमा 10 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बहदुरमाई नगरपालिकाका मणिभूषण पाण्डेलाई पक्रेको छ। स्कूलबाट फर्किएर बाख्रा लिन जाँदा बालिकामाथि बलात्कार भएको थियो। पाण्डेले ती बालिकाको बाख्रा आफ्नो घरभित्र बाँधेको र बाख्रा फुकाउन जाँदा उनले ढोका थुनेर बालिकालाई बलात्कार गरेका प्रहरीले जनाएको छ। त्यसपछि बालिका कराएको आवाज सुनेर गाउँले महिलाले घटनास्थलमा पुगेर पाण्डेलाई घेरेर राखेका थिए। त्यसपछि पुगेको प्रहरीले उनलाई पक्रेको हो।
यस्तै बालिकालाई पटक पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि 5 थरको नवमी डाँडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलबहादुर ठटाल पक्राउ परेका छन्। 14 वर्षीय बालिकालाई बलात्कार गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको हो। बालिकाले खाना खाए लगत्तै वान्ता गर्न थालेपछि परिवारले सोधपूछ गर्दा असै ठटालले बलात्कार गरेको खुलेको हो। पीड़ितका आफन्तका अनुसार ठटालले बालिकालाई गएको पुसमा बलात्कार गरी 500 रूपियाँ दिएर कसैलाई नभन्नु भनेका थिए। पक्राउ परेका ठटालमाथि अनुसन्धान भइरहेको 5 थर प्रहरीले जनाएको छ। पीड़ित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको 5 थरका प्रहरी प्रवक्ता विज्ञान बस्नेतले जानकारी दिनुभयो।
यसैबीच जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा काठमाडौँको गोगम्बुमा होटल सञ्चालक दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोगम्बुको पालपाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरी र सोनु राई रहेका छन्। उनीहरूले महिलालाई सरसफाईको काम दिन्छु भनेर होटलमा बोलाई जबरजस्ती यौन धन्दामा लगाउने गरेको र नमान्नेलाई कुटपिट गर्ने, खाना नदिने र बाहिर निस्कन पनि नदिने गरेको महानगरी प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरूले अरू होटलमा पनि महिलालाई यौन धन्दामा लगाउने गरेको पाइएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुर्खेतमा एसईई परीक्षामा सहभागी भइरहेकी पञ्चपुरी नगरपालिका 3 की गौरीकला रोकाएको हत्यामा संलग्न ट्राफिक प्रहरी सहित 3 जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको छ। आज प्रहरीले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर दैलेख घर भई इलाका प्रहरी कार्यालय बाबिया चौरमा कार्यरत प्रहरी जवान हरिप्रसाद कोइराला, पञ्चपुरी नगरपालिका 8 माझी गाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई सार्वजनिक गरेको हो। गौरीकलाको मोटरसाइकलबाट खसेर टाउकोमा चोट लागेर ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलिएको छ। प्रहरी जवानले आफूलाई केटी मिलाइदिन भनेपछि गौरीकलालाई आधा रातमा प्रहरी जवानसम्म पुर्याएको लक्ष्मी बास्तोलाले स्वीकारेका छन्। फर्कने क्रममा गौरीकला मोटरसाइकलबाट लडेर बेहोस भएको र आफूले बेहोसी अवस्थामै उनलाई कोठामा पुर्याइदिएको पनि लक्ष्मीले बयानमा भनेका छन्। पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी 5 बाबियाचौर केन्द्रबाट एसईई परीक्षा दिइरहेकी गौरीकला हिजो बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।
सड़क विस्तार रोक्नुपर्ने माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप हुँदा 6 जना घाइते भएका छन्। झडपमा 2 प्रहरी र 4 जना प्रदर्शनकारी घाइते भएका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन कुमार थापाले जानकारी दिनुभयो। प्रदर्शनमा तोडफोड गर्ने र प्रहरीलाई आक्रमण गर्ने 16 जनालाई पक्राउ गरिएको पनि उहाँले बताउनुभयो। सड़क विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै काठमाडौँ उपत्यका विभिन्न जातीय समुदायले आज काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रु ग्यास समेत हानेको थियो। सड़क विस्तार गर्दा पुराना सम्पदा र पुराना घर भत्काएको भन्दै एक समूहले विरोध जनाउँदै आएको छ।
सरकारले पूर्व पश्चिम रेलमार्ग सञ्चालनको योजना अनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण शुरू गरेको छ। प्याकेज 1 अन्तर्गत विभिन्न ठाउँमा माटो परीक्षण भइरहेको छ। यो खण्डको माटो परीक्षणको जिम्मा पाएको ईआरएमसीजीओ टेक्निकल प्रालीले काम अघि बढाएको छ। माटो परीक्षण हरेक 500 मिटरमा गर्ने गरिएको छ। पानी जम्ने खाल्डा नालामा 300 मिटरमा परीक्षण गर्ने गरेको कालिका ड्रिलिङ प्रालीका प्राविधिक शिवराम रिजालले बताउनुभयो। प्राविधिक टोलीले संकलन गरेको नमूनालाई परीक्षणका लागि काठमाडौँ ल्याइनेछ। वैशाखभित्र नमूना संकलनको काम पूरा हुने कार्यक्रममा संलग्न प्राविधिकले बताएका छन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442793 र 478722 वा वेबसाइट
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सरकारका हरेक अभियानमा अब हमलाको शैलीमा अघि बढ़ने प्रधानमन्त्री ओलीको उद्घोष, बालुवाटारमा 3 घण्टादेखि मन्त्री परिषद बैठक चल्दै, प्रदेश 2 को प्रदेशसभाबाट आर्थिक कार्यविधि विधेयक पारित, 1 नम्बर प्रदेशको प्रदेशसभामा आर्थिक विधेयक पेश लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, नयाँ शैक्षिक सत्र शुरू हुनै लाग्दा विद्यार्थी भर्नाको चहल पहल शुरू भएको छ। सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ़िरहेको छ। यो मौकामा चौका हान्दै निजी विद्यालयले पनि विद्यार्थी भर्नाका नाममा अभिभावकसँग महँगो शुल्क असुल्ने गरेका छन्। संघीय संरचना अनुसार स्थानीय तहले विद्यालय सञ्चालन गर्ने भए पनि स्पष्ट कानून अझै बन्न सकेको छैन, त्यसैले विद्यार्थी र अभिभावक अन्यलमा छन्। विष्णु विश्वकर्माको रिपोर्ट।
मेरो छोराको चाहिँ मैले 4000 तिर्छु 6000 अनि छोरीको चाहिँ मेरो 3000 आउँछ। अहिले त अब बिहानदेखि बेलुकसम्म उसको ट्युसन फी चाहिँ 1919 रुपियाँ छ अनि 1000 रुपियाँ एक्स्ट्रा गरेर म 3000 तिर्छु।
ललितपुरको एक निजी विद्यालयमा पढ्ने छोराछोरीको शुल्कको बारेमा बताउँदै अछामकी शक्ति कुँवर, निजी विद्यालयमै पढ्दै आएका छोराछोरीलाई फेरि भर्ना गर्न शुल्क के कति तिर्नु पर्ने हो भन्नेमा उहाँलाई अन्यल छ। सरकारले 2 वर्ष अघि जारी गरेको शुल्क निर्धारण मापदण्ड निर्देशिकामा अभिभावकको 2/3 भेलाबाट शुल्क तोकेर त्यही अनुसार भर्ना लिनुपर्ने नियम छ। तर शिक्षा विभागका उपनिर्देशक बलबहादुर कार्की अब संघीय संरचना अनुसार विद्यालय सञ्चालन गर्ने स्थानीय तहले नै शुल्क निर्धारण गर्नुपर्ने बताउनुहुन्छ।
संस्थागत विद्यालयहरूको शासन सञ्चालन व्यवस्थापन अनुगमन मूल्याङ्कन र नियमनसँगै केन्द्रित कुराहरू रहेको कारणले यो स्थानीय शासन सञ्चालन ऐन 2074 जारी भइसकेपछिको अवस्थामा हामी हल्का निष्क्रिय अवस्थामा छौँ। यो विषय निश्चित नभइसकेको अवस्थामा ठ्याक्कै यसो गर्छौ भन्ने पाटो चाहिँ क्लियर गरेर भन्न सक्ने अवस्था छैन।
विद्यार्थीको आकर्षण बढेपछि निजी विद्यालय संचालक पनि मनलाग्दी विभिन्न शीर्षक राखेर अभिभावकबाट शुल्क असुल्दै आएका छन्। अनुगमन र नियमन गर्ने निकाय नै अन्यलमा रहेका बेला विद्यार्थी भर्ना शुल्कको कुरा उठाउनु उपयुक्त नभएको निजी विद्यालय संचालकको दावी छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका पूर्व अध्यक्ष कर्ण बहादुर शाही,
अहिले देशै अन्यङ्ग भएको बेलामा प्रादेशिक सभा छ, कसरी गर्ने के गर्ने अन्यङ्ग त छ नि त। शुल्कको विषय हेर्दै स्कूलको आधुषीको कारणले शुल्क स्थानीयलाई दिने कि जिल्लालाई दिने त्यही अन्यङ्ग छ, अनि स्कूलकै कारणले भएको भनेर फेरि त्यो चाहिँ के भने कन्फ्युजनमा ल्याउनु पनि
सरकारी विद्यालयमा विद्यार्थीको संख्या र गुणस्तर वर्षेनी घटिरहेको छ। नागरिकलाई विभाजित गरेर सामाजिक असमानता सिर्जना गरी विदेश जाने जनशक्ति बढ़ाउने निजी विद्यालय अब खारेज गर्नुपर्ने बताउनुहुन्छ शिक्षाविद डाक्टर मनप्रसाद वाग्ले।
अब एकै किसिमको विद्यालय बनाउने हो, दुई किसिमको विद्यालय नेपालमा जरुरत छैन। निजी विद्यालय सामाजिक असमानता सिर्जना गरी यो विभिन्न वर्गको विद्यार्थी उत्पादन गर्यो, त्यसैले समाजवादमा जनतालाई दुईटा वर्गमा बाँड्न पाइन्न, त्यसैले निजी विद्यालय खारेज हुनुपर्छ।
विद्यालय स्तरको शिक्षा सञ्चालन गर्ने जिम्मा पाएका स्थानीय तहका जनप्रतिनिधिलाई अब सरकारी विद्यालय सुधार्ने चुनौती छ, अनि निजी विद्यालयले जथाभावी शुल्क लिने प्रवृत्ति अन्त्य गर्न शिक्षा सरकारवाला र जनप्रतिनिधि पनि चनाखो बन्न आवश्यक छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। शिक्षा मन्त्रालयले अनशनरत अस्थायी शिक्षक र विद्यार्थी समूहसित वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। समितिको संयोजकमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल रहनु भएको छ। शिक्षा मन्त्री गिरिराज मणि पोखरेलको निर्णय अनुसार गठित समितिको सदस्यमा मन्त्रालयका प्रवक्ता डाक्टर हरि लम्साल र विभागका निर्देशक केशव दाहाल रहनु भएको छ। मन्त्री पोखरेलका अनुसार दुवै पक्षसँग वार्ता गरी समाधानको उपाय खोज्न समितिलाई निर्देशन दिइएको छ। चैत 23 गतेका लागि तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षक अनशनमा छन्। यस्तै खुल्ला प्रतियोगिता मार्फत शिक्षक छनौट हुनुपर्ने माग गर्दै विद्यार्थीहरूले पनि माइतीघर मण्डलामा अनशन जारी राखेका छन्। अनशनकै क्रममा उनीहरूले आज दिउँसो गरेको प्रदर्शनमा झडप समेत भएको थियो।
नयाँ शैक्षिक सत्रमा 72 घण्टाभित्र विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याइने भएको छ। जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्र 2075 अभिभावक तथा विद्यार्थीले पुस्तक नपाएको गुनासो गरेको 72 घण्टाभित्र पुस्तक हातमा पुर्याउने तयारी गरेको हो। गएका वर्षहरूमा शैक्षिक सत्र सकिँदा पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो झेल्दै आएको केन्द्रले यसपटक सम्पूर्ण संयन्त्र प्रयोग गरेर पाठ्यपुस्तक छपाई, ढुवानी र वितरणमा अग्रसरता लिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका निमित्त प्रमुख तथा प्रवक्ता सुजन राज नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ शैक्षिक सत्र 2075 लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले 1.5 करोड़ पाठ्यपुस्तकको छपाई सकेको छ। 6 देखि 10 कक्षासम्मका विद्यार्थीका लागि आवश्यक पर्ने 1.92 करोड़ मध्ये 1.65 करोड़ पुस्तक छपाई सकिएको केन्द्रका निमित्त प्रमुख तथा प्रवक्ता नेपालले जानकारी दिनुभयो।
डोटीको बीपी नगर बोगाटान दिपायल सड़क निर्माणको काम 33 वर्ष पुग्दा पनि पूरा भएको छैन। कैलालीका 2 र डोटीका 4 गाउँपालिका जोड्ने दिपायल बोगटान 65 किलोमिटर सड़कको निर्माण 2042 सालमा शुरू भएको थियो। अहिलेसम्म ट्र्याक मात्र खोलिएको छ। शुरूमा राष्ट्रिय योजनामा परेर काम थालेको भए पनि अहिले प्राथमिकताबाट हटाइएपछि सड़क निर्माण सुस्त भएको हो। सड़कको जंगल क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको ढिलाइले 2 आर्थिक वर्षको बजेट फ्रिज भएको र काम हुन नसकेको सड़क विभागका निर्देशक शिवकुमार नेपालले बताउनुभयो।
रामेछापका सबै वडा कार्यालयहरूमा कर्मचारी अभावका कारण स्थानीय तहको काम प्रभावित भएको छ। कर्मचारीको अभावका कारण नागरिकहरूलाई सहज रूपले सेवा पुर्याउन समस्या भएको रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापाले जानकारी दिनुभयो। नगरपालिकाका सबै वडा कार्यालयहरूमा नियमअनुसार सचिव, लेखा सहायक र अन्य कर्मचारी 1-1 जना गरी 5 जनासम्म कर्मचारी हुने व्यवस्था छ। वडा कार्यालय स्थापना भएको 9 महिना बितिसक्दा समेत आवश्यक मात्रामा कर्मचारी नहुँदा सर्वसाधारणले समस्या भोगेका हुन्।
यो वर्षको दिल्ली रमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार हरेराम जोशी र युनेस्कोलाई दिइने भएको छ। डाक्टर दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास बोर्डको बैठकले दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार इतिहास, संस्कृति तथा पुरातत्व लेखन तथा अध्येता हरिराम जोशीलाई दिने निर्णय गरेको हो। यस्तै अन्तर्राष्ट्रिय शान्ति पुरस्कार नेपाल तथा विश्वमा शान्ति, शिक्षा, संस्कृति, विज्ञान, आम संचार र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोलाई दिइने भएको हो। 1,00,000 रूपियाँ नगद र सम्मानपत्र रहेको पुरस्कार आउँदो वैशाख 17 गते बुद्ध जयन्तीको अवसरमा प्रदान गरिने संस्थाले जनाएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who likes long-term relationships? We do. For over 7 years, Mero Job has remained dedicated to the people and businesses who've helped build Nepal, offering a unique personal approach to staffing solutions to maximize potential, leverage opportunity and lead. To us, it's about you.
Register with MeroJob.com today.
Chasma banaune talim ko lagi bharna khuliyo.
सिटिइभिटीबाट सम्बन्धन प्राप्त हुम्ले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला। योग्यता कम्तीमा 10 कक्षा पास।
तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने विस्तृत जानकारीका लागि
होमले नेपाल ट्रेडिङ ताम्राकाट प्लाजा हनुमान ढोका काठमाडौँ।
फोन 01-42-23-842
मोबाइल 98-5-11-38-897 98-5-10-39-292।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-40-32-961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योति मल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। उदयपुरको कटारीमा ट्याङ्कर दुर्घटनामा परि 3 जनाको ज्यान गएको छ। कटारी नगरपालिका 11 गाउँबारीमा पर्ने सड़क खण्डमा कटारीबाट घुर्मी जाँदै गरेको ना छ ख 32-31 नम्बरको ट्याङ्कर दुर्घटना हुँदा 12 अभिषेक श्रेष्ठ, चालक 12 अमलेखगढ 4 पूर्ण प्रसाद खनाल र मगवानपुर लामाटारका सरोज मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ।
पर्साको जगन्नाथपुरमा साँडु दाईको छुरा प्रहारबाट साँडु भाइको ज्यान गएको छ। जगन्नाथपुर गाउँपालिका वडा नम्बर 4 लङ्गडीमा ससुराली गएका 2 ज्वाइँले रक्सीले मातेर झगडा गरेका थिए। झगडाका क्रममा धोबिनी गाउँपालिका 4 लङ्गडीका 30 वर्षीय उमेश मुखियाको ज्यान गएको हो। मुखियालाई उहाँका साँडु दाई भारतीय नागरिक बिजुली मुखिया बिनले छुरा हानेको प्रहरीले जनाएको छ। छुरा हानेर भागेका बिजुलीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभयो।
समाचार संकलन गर्न चितवनको भरतपुर गएका पत्रकारलाई दुर्व्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हिजो नेपाल पत्रकार महासंघ चितवन शाखाले उद्योग वाणिज्य संघमा करको विषयमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा समाचार संकलनको क्रममा गएका पत्रकारलाई समाचार संकलन गर्न दिइएको थिएन।
रुकुम पश्चिमको एक सहकारी संस्थाले उन्नत बिउ बिक्री गरी 2 करोड़ रुपियाँ भन्दा धेरै कमाएको छ। चौरजारी नगरपालिकाको समशीतोष्ण उन्नत बिउ उत्पादन कृषि सहकारी संस्थाले 3 वर्षमा 2,21,80,000 रुपियाँको कारोबार गरेको हो। औपचारिक बिउ बिजनको कारोबार मार्फत उन्नत बिउ बिक्री गर्दा सहज भएको सहकारीले जनाएको छ। सहकारीले 2071 सालको पुष महिना यता अहिलेसम्म 75 मेट्रिक टन तरकारीको उन्नत बिउ उत्पादन गरेर बेचेको छ।
दुर्लभ वन्यजन्तु चितुवाको छालासहित दाङ प्रहरीले प्युठान नगरपालिका 5 सुनिल सुनवारलाई पक्राउ गरेको छ। सुनवारले चितुवाको छाला ओसार पसार गर्दै आइरहेको भन्ने सुराकीका आधारमा दाङको सिस्ने खोलाबाट दुर्लभ चितुवाको छाला र 8 दारासहित पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ।
शेयर बजार परिसूचक नेप्से आज फेरि घटेको छ। हिजो 40 अङ्कले बढेको नेप्से आज भने 2.9 अङ्कले घटेर 1204.81 अङ्कमा रोकिएको छ। बिहान 11 बजे बजार खुले लगत्तै बढेको नेप्से दिनभरि जसो नै तलमाथि भइरहेको थियो। नेप्से परिसूचक गडबड भएर छिन्मै रातो र छिन्मै हरियो हुँदा लगानीकर्ता भने अन्यलमा छन्। आज ब्याङ्किङ, विकास ब्याङ्क, उत्पादन र अन्य समूह बढे पनि अरू सबै समूहको परिसूचक घटेकाले नेप्से पनि घटेको हो।
मेरो पनि भन्नु छ।
रविन्द्रजङ छेत्री उज्यालोलाई मेन्सन गर्दै ट्वीट गर्नुहुन्छ, नियम कानून बनाएर कागजी पानाहरू थन्काएपछि राजनैतिक दलको आडमा अपराध बढ्दै गइरहेका छन्। सम्भव कसरी होला र खै, नयाँ नेपाल देश बनाउँछौ भन्ने मान्छे आफ्नै स्वार्थमा अल्झेपछि नेताहरू निजी स्वार्थ छोडेर देश विकासमा लागौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षमा नेपाल सिंगापुर र स्विजरल्याण्ड जस्तो बन्छ भनेको खबर उज्यालो अनलाइनमा पढेर बहादुर नाम राख्नुभएका साथी ट्वीटरमा लेख्नुहुन्छ, सपना देखाउनु त राम्रो हो तर पूरा नहुने सपना देखाउँदा जुन दिन नागरिकको आक्रोशको सीमा नाग्छ त्यो दिन सपना देखाउनेहरूलाई नराम्रो असर पर्छ।
यसै प्रसंगमा गुलमेली खवासको ट्वीट छ, चित्रमा अनि कुरामा त केही वर्ष किन, एकैछिनमा नै बन्ला नि। गफै गफलाई निरन्तरता दिनुभन्दा कार्यान्वयनतिर लाग्दा उत्तम हुने थियो कि सरकार।
सरजी शेर्पा लेख्नुहुन्छ, नागरिकको सल्लाह सुझाव गुनासो जे भए पनि सरकारले तुरन्तै सुनेर काम कार्यवाहीका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि छिट्टै बढाउनुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब केही विदेशका खबर। म्यानमारको राष्ट्रपतिमा सत्तारूढ़ दलका उविन मिन्त निर्वाचित हुनुभएको छ। मिन्त म्यानमारका विदेश मन्त्री आङ सांग सूचीका नजिकका व्यक्ति मानिनुहुन्छ। संसदमा 636 जना सांसदले मतदान गरेकोमा मिन्तले 403 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी अर्का दुई उम्मेद्वार मध्ये एकजनाले 211 र अर्काले 18 मत मात्रै प्राप्त गर्नुभएको छ। म्यानमारका पूर्व राष्ट्रपति ऊ तिन कायले स्वास्थ्यका कारण गएको हप्ता राजीनामा दिएपछि त्यहाँका उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिका रूपमा रहेर काम गरिरहनु भएको थियो।
उत्तर कोरियाका नेता किम जोङ उनको चीन भ्रमण औपचारिक नभएको चीनले स्पष्ट पारेको छ। चीनको सरकारी समाचार संस्था सिन्वाले उत्तर कोरियाली नेता उनले राष्ट्रपति सी जिङपिङलाई भेटेको र द्विपक्षीय हितका बारेमा कुराकानी गरेको भए पनि त्यो सबै अनौपचारिक मात्र भएको जनाएको छ। आइतबारदेखि तीन दिनसम्म उत्तर कोरियाली नेता उनले गरेको चीन भ्रमणका क्रममा आणविक कार्यक्रम बन्द गर्ने विषयमा कुराकानी भए पनि यो भ्रमण औपचारिक नभएकाले खासै प्रगति नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चिनिया समकक्षी सी जिनपिङसँगको भेटवार्ताका क्रममा उनले आणविक कार्यक्रम रोक्ने बारेमा सकारात्मक रहेको बताउनु भएको थियो। उत्तर कोरियाली नेता किम उन रेल चढेरै चीन पुग्नु भएको थियो। उहाँ सत्तामा पुगेको 7 वर्षपछि पहिलोपल्ट देश बाहिरको यात्रामा निस्कनु भएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। थ्री स्टार क्लब बुटबलमा चलिरहेको तेस्रो मदन भण्डारी गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। बुटबलको रामनगरमा भएको खेलमा थ्री स्टारले हिमालयन एफसी मलेसियालाई 2-1 गोल अन्तरले हराएर अन्तिम चारमा पुगेको हो। प्रतियोगितामा भोलि नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लब बीच खेल हुनेछ।
यस्तै झापा 11 उदयपुरमा चलिरहेको कटारी मेयर गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। उदयपुरमा आज भएको पहिलो सेमी फाइनलमा सहारा क्लब पोखरालाई 2-0 हराउँदै झापा 11 फाइनलमा पुगेको हो। भोलि दोस्रो सेमी फाइनलमा गोर्खा बोइज रूपन्देही र संकटा क्लब काठमाडौँले खेल्नेछन्।
र अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथ र डेभिड वार्नरमाथि 1 वर्षको प्रतिबन्ध लगाइएको छ। दक्षिण अफ्रिकासँगको टेस्टका क्रममा बल टेम्परिङ अर्थात बललाई बिगारेको आरोपमा अस्ट्रेलियाको क्रिकेट संघले यी दुई खेलाड़ीमाथि 1 वर्षको प्रतिबन्ध लगाएको हो। दक्षिण अफ्रिकासँगको खेलमा क्यामरन बेनक्राफ्टले बल टेम्परिङ गरेका थिए। उनले शीर्ष खेलाड़ीको संलग्नतामा बल टेम्परिङ गरेको भनेपछि स्मिथ र वार्नरलाई प्रतिबन्ध लगाइएको हो। क्यामरन बेनक्राफ्टलाई भने 9 महिनाको प्रतिबन्ध लगाइएको छ। स्मिथ कप्तान र वार्नर उपकप्तान थिए। बल टेम्परिङको पुष्टि भएपछि उनीहरूले राजीनामा गरिसकेका छन्। यसैबीच बल टेम्परिङको आरोपमा 1 वर्षको प्रतिबन्ध खेपेका स्टिभ स्मिथलाई आज दक्षिण अफ्रिकाबाट अस्ट्रेलिया फर्काइएको छ। चौथो टेस्ट शुक्रबार शुरू हुने भए पनि वार्नर बेनक्राफ्ट र स्मिथलाई खेलबाट हटाइएकोले आज उनीहरूलाई अस्ट्रेलिया फर्काइएको हो। उनलाई दक्षिण अफ्रिकाको जोहानेसबर्ग विमानस्थलबाट कड़ा सुरक्षाका बीच अस्ट्रेलिया फर्काइएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने प्रधानमन्त्रीको उद्घोष। विकास निर्माणका काममा कुनै ढिलासुस्ती नगर्न कर्मचारी र ठेकेदारलाई चेतावनी।
प्रदेश दुईको प्रदेशसभाबाट आर्थिक कार्यविधि विधेयक पारित। 1 नम्बर प्रदेशको प्रदेशसभामा आर्थिक विधेयक पेश।
नयाँ शैक्षिक सत्र शुरू हुनै लाग्दा विद्यार्थी भर्नाको चहल पहल शुरू। निजी विद्यालय महँगो शुल्क असुल्दै विद्यार्थी र अभिभावक अन्यलमा।
उत्तर कोरियाका नेता किम जोङ उनको चीन भ्रमण औपचारिक नभएको चीनको दावी। आणविक कार्यक्रम बन्द गर्ने विषयमा चिनिया राष्ट्रपतिसित अनौपचारिक कुराकानी।
र झापा 11 कटारी मेयर गोल्ड कपको फाइनलमा थ्री स्टार क्लब तेस्रो मदन भण्डारी गोल्ड कप फुटबलको सेमी फाइनलमा अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथ र डेभिड वार्नरमाथि 1 वर्षको प्रतिबन्ध।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।